नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा नीति अनुसन्धान प्रतिष्ठान हार्दिक स्वागत अभिवादन गर्दछ। स्वीकार्नुहोस् हाम्रो यो स्वागत अभिवादनलाई। यहाँहरूलाई विदिँदैछ हामी प्रत्येक महिनाको दोस्रो र चौथो बुधबार यसरी नै यहाँहरूको घर आँगनमा आइपुग्छौ नीति र अनुसन्धानको कुराकानी गर्न। यो हाम्रो कार्यक्रमको 90 श्रृंखला हो। यो कार्यक्रम र यसभन्दा अगाडिका कार्यक्रम यहाँहरूले हाम्रो वेबसाइट www.pri.gov.np मा गएर सुन्न सक्नुहुनेछ। अबको 15 मिनट हामीले यहाँहरूको साथको अपेक्षा राखेका छौँ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक नीतिका सबै विषयगत क्षेत्र यानि कि आर्थिक तथा पूर्वाधार विकास नीति अध्ययन केन्द्र, शासकीय प्रबन्ध तथा संघीय मामला नीति अध्ययन केन्द्र, कानूनी तथा सामाजिक मामिला नीति अध्ययन केन्द्र, परराष्ट्र तथा रणनीतिक मामिला नीति अध्ययन केन्द्र, प्राकृतिक स्रोत र प्रविधि नीति अध्ययन केन्द्रमा एक एकजना र सूचना तथा ज्ञान व्यवस्थापन विभागमा एकजना तथा अनुसन्धान विभागमा दुईजना गरी जम्मा 8 जनालाई इन्टर्नशिपको लागि आह्वान गरेको छ। प्रतिष्ठान गठन आदेशको दफा 25 समितिले कम्तीमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका वा गरिसकेका मेधावी विद्यार्थी वा विद्वानलाई दफा 10 बमोजिमका विषयगत अनुसन्धानकर्ता वा अध्ययनकर्तालाई सहयोग गर्न वा त्यस्ता विद्यार्थी वा विद्वानलाई अध्ययन, अनुसन्धान वा विश्लेषणका क्षेत्रमा सोच प्रवर्धन गर्न वा उत्प्रेरित गर्न वा त्यस्ता विद्यार्थी वा विद्वानलाई त्यस्ता क्षेत्रमा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले समय समयमा इन्टर्नशिप कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरे अनुरूप न्यूनतम 6 महिनाको लागि पूर्णकालीन इन्टर्न गर्न इच्छुक योग्य उम्मेद्वारले भोलिसम्म अनलाइन मार्फत आवेदन दिन सक्नुहुनेछ। विस्तृत जानकारीको लागि नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट www.pri.gov.np हेर्नुहुन अनुरोध गरिन्छ। नीति अनुसन्धान प्रतिष्ठानले नेपाल पब्लिक पोलिसी रिभ्यू NPPR नामक जर्नल प्रकाशन गर्दै आएको छ। सार्वजनिक नीतिका विभिन्न विधामा गुणस्तरीय अनुसन्धानात्मक कृतिहरू प्रकाशन गरी देश विदेशका नीति, सरकारवाला तथा प्राज्ञिक वर्गमा सहज रूपले उपलब्ध गराउने उद्देश्यले प्रकाशित हुँदै आएको जर्नलमा नेपालको नीति सरोकारसँग सम्बन्धित विषय विश्वको जुनसुकै भागबाट प्राप्त भए तापनि आवश्यक गुणस्तर कायम भएका र विज्ञ समीक्षाबाट प्रकाशन योग्य भनी राय प्राप्त भएका सामग्रीहरू प्रकाशित हुँदै आएका छन्।
डाक्टर विष्णुराज उप्रेती पदेन प्रमुख सम्पादक रहनुभएको जर्नलको सम्पादक मण्डलका अन्य सदस्यहरूमा प्राध्यापक डाक्टर खड्ग केसी, पूर्व सचिव डाक्टर तीर्थ ढकाल, गण्डकी विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नवराज देवकोटा, परराष्ट्रविद डाक्टर राजन भट्टराई, राष्ट्रिय सभा सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डाक्टर विमला राई पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्मा, पूर्व सहायक डीन प्राध्यापक डाक्टर शरद वन्त, प्रतिष्ठानका डाक्टर विक्रम आचार्य, क्लार्क विश्वविद्यालय अमेरिकाका प्राध्यापक डाक्टर सुप्रभा बानिया, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर विश्व पौडेल र क्यानबेरा विश्वविद्यालय अस्ट्रेलियाका प्राध्यापक डाक्टर हेमन्त ओझा रहनु भएको छ।
यहाँहरूले वेबसाइट www.nppr.org.np मा गई जर्नलका अघिल्ला अङ्कहरू हेर्न सक्नुहुनेछ भने लेखहरू समेत प्रकाशनको लागि यही माध्यम मार्फत सम्प्रेषण गर्न सक्नुहुनेछ। नीति अनुसन्धान प्रतिष्ठानले अनुसन्धान कार्यको लागि विज्ञहरूको सूची तयार गर्दछ। हालसम्म विज्ञ सूचीमा 950 विज्ञहरू समावेश भइसक्नु भएको छ। प्रतिष्ठानले निर्माण गरेको विज्ञहरूको सूचीबाट विज्ञताको आधारमा अनुसन्धान प्रस्तावनाको मूल्याङ्कन गर्ने, नीति सम्वादमा सहजीकरण गर्ने, सोचपत्र लेखन, प्रतिवेदन मूल्याङ्कन लगायत जर्नल प्रकाशनमा योगदान गर्ने अवसर प्रदान गरिनेछ। प्रतिष्ठानले निर्माण गरेको विज्ञहरूको सूची नेपाल सरकारका मन्त्रालयहरू, विभागहरू र अन्य निकायले समेत आवश्यकताको आधारमा प्रयोग गर्ने गरेका छन्। नीति अनुसन्धानका कुनै पनि क्षेत्रमा विद्वता भएका इच्छुक विज्ञहरूलाई प्रतिष्ठानको विज्ञ सूचीमा सूचीकृत हुन प्रतिष्ठान हार्दिक अनुरोध गर्दछ। थप जानकारीका लागि roster@pri.gov.np मा सम्पर्क गर्न वा प्रतिष्ठानको वेबसाइट www.pri.gov.np बाट समेत प्राप्त गर्न सकिनेछ।
यो जानकारी पछि अबको पालो राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदाको सेरोफेरोमा रहेर तयार गरिएको यो छलफलको।
नमस्कार सर, म भित्र आउन सक्छु?
नमस्कार शोभाजी, आउनुहोस् न। विशेष केही थियो कि?
खासै त त्यस्तो होइन सर, हिजो मलाई सरले जुन जिम्मेवारी दिनुभएको थियो त्यही सम्बन्धी कुराकानी गर्न आए कि।
ए, त्यो राष्ट्रिय जनशक्ति सम्बन्धी विषयमा हो कि?
हो सर, सरले हाम्रो देशलाई कस्तो किसिमको जनशक्ति आवश्यक छ, जनशक्तिको आपूर्ति कस्तो भइरहेको छ, हामीले के कस्ता तयारी गर्नु पर्ला जस्ता विषयमा अध्ययन गर्न अराउनु भएको थियो। मैले सरसर्ती त केही हेरेँ तर खासै त्यस्तो पाउन सकिनँ सर।
तपाईँले के चाहिँ पाउनु भयो नि त?
मैले सरसर्ती हेर्दा पहिलो कुरो तालमेलको कमी देखेँ, जस्तो शिक्षालाई सिपसँग जोड्न सकिएन, सिपलाई उत्पादनसँग जोड्न सकिएन, उत्पादनलाई बजारसँग जोड्न सकिएन अनि बजारलाई रोजगारीसँग जोड्न सकिएन। खासै भन्ने हो भने नि सर, अबको 10 या 15 वर्षपछि हामीलाई कस्तो जनशक्ति, कति जनशक्ति, कुन कुन क्षेत्रमा चाहिने हो त्यो सम्बन्धी अध्ययन अनुसन्धान भएको मैले चाहिँ भेटिनँ सर।
तपाईँको भनाइ केही सत्य भए पनि पूर्ण सत्य चाहिँ होइन शोभाजी। नेपालमा मूलत 2007 सालपछि जनशक्ति विकास र व्यवस्थापनका सन्दर्भमा काम भएको छ। पहिलो आवधिक योजनाले ग्रामीण विकास, कृषि, कित्तानापी, सहकारी संस्था, भूमि सुधार, सिँचाइ, वन, यातायात, सञ्चार, विद्युत, उद्योग, खानी, वाणिज्य, पर्यटन, सरकारी घर निर्माण, स्वास्थ्य, शिक्षा तथा सर्वे, अनुसन्धान, तथ्याङ्क, प्रचार प्रसार लगायतका जनशक्तिको खाँचो आकलन गरेको थियो। हेर्नुहोस्।
लो, मेरो त यतापट्टि ध्यानै पुग्नेछ।
हेर्नुहोस् शुभाजी, आवधिक योजनाको सुरुवातदेखि नै देशको विकासका लागि विभिन्न विषय क्षेत्रमा आवश्यक जनशक्तिको खाँचो आकलन गरिएको थियो। हेर्नुहोस्
सर, त्यसो भए झन्डै 7 दशक भन्दा बढी अवधिमा 10 पञ्चवर्षीय योजना र 5 त्रिवर्षीय योजना कार्यान्वयन हुँदा पनि अहिलेसम्म पनि जनशक्ति विकासको एकीकृत नीति किन तर्जुमा हुन नसकेको होला?
शोभाजी, नेपालको संविधानको धारा 51 विभिन्न नीति अङ्गीकार गरेको छ। यी नीतिलाई आधार मानेर राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न सक्षम बनाउन सरकारले 2073 सालमा स्वीकृत गरेको कार्य विस्तृतीकरणको प्रतिवेदनमा संघ, प्रदेश तथा स्थानीय तहमा मानव संसाधन विकास प्रतिबद्धता सहित विभिन्न सार्वजनिक सेवाका क्षेत्रमा प्राथमिकता दिइएको छ। हेर्नुहोस्,
मैले कतै पढ्या थिएँ सर, नेपालको कुल श्रम शक्ति मध्ये सरकारी क्षेत्रमा 25%, निजी क्षेत्रमा 65.5%, गैर सरकारी क्षेत्रमा 2.5%, अन्य क्षेत्रमा 7% रोजगारीमा संलग्न छन्। त्यस्तै 56,65,000 युवा वैदेशिक रोजगारीमा रहेको अनुमान छ भन्ने मैले पढ्या थिएँ सर। साथै विभिन्न अनुसन्धानले विभिन्न क्षेत्रमा सिपयुक्त दक्ष जनशक्तिको माग बमोजिम आपूर्ति हुन सकेको छैन भनेर समेत पढ्या थिएँ।
तपाईँले ठिक भन्नुभयो शोभाजी, नेपाल श्रम शक्ति सर्वेक्षण 2075 अनुसार कृषि, वन तथा माछा पालन व्यवसायमा 64.07% श्रम योग्य जनशक्ति लागेको छ। यस्तै वस्तु तथा सेवा बिक्री गर्ने जनशक्ति 10.80%, शिल्पकला तथा कालीगढी सम्बन्धी व्यापार गर्ने जनशक्ति 8.78% रहेको छ भने उच्च स्तरको जनशक्ति अत्यन्तै न्यून रहेको छ। हेर्नुहोस्, जस्तो कि व्यवस्थापकहरू 0.53%, पेसाविद तथा प्राविधिक 3.64% र सहायक पेसाविदहरू 1.97% मात्रै रहेका छन्। कृषि वन तथा माछा पालन कार्यमा संलग्न मध्ये 63.5%, उद्योगमा कार्य गर्ने मध्ये 56.5%, निर्माण क्षेत्रमा 68.4% र यातायात र भण्डारणमा काम गर्ने मध्ये 57.5% जनशक्तिले आधारभूत शिक्षा मात्रै हासिल गरेका छन्। हेर्नुहोस्,
हो सर, श्रम शक्तिको ठूलो हिस्सा अध्यक्ष जनशक्तिको रूपमा रोजगारीमा संलग्न छ। सिपयुक्त जनशक्तिको विकास भएमा श्रमिकलाई पनि फाइदा, देशलाई पनि फाइदा।
हो शोभाजी, जनशक्ति उत्पादन, विकास, वितरण र उपयोगको क्षेत्र सुनिश्चित नहुनु, क्षेत्रगत जनशक्तिको वैज्ञानिक प्रक्षेपण नहुनु, उत्पादित जनशक्तिको माग र आपूर्ति बीच तालमेल नहुनु, विषयगत क्षेत्रगत जनशक्तिको विकास हुन नसक्नु, उपयोग र प्रक्षेपण जस्ता कार्य सञ्चालन तथा समन्वय गर्ने एकीकृत संयन्त्रको अभाव हुनु जस्ता जनशक्ति विकासका समस्या अहिले देखा परिरहेका छन्। हेर्नुहोस्,
त्यो त हो सर,
त्यति मात्र होइन, हेर्नुहोस्, जनशक्ति विकास सम्बन्धी अभिलेख व्यवस्थापन प्रभावकारी नहुनु, जनशक्ति विकास र व्यवस्थापनको बुझाइमा एकरूपता नहुनु, शिक्षा क्षेत्र तथा पेसागत सिप विकासमा गरिएको लगानी अनुरूपको रोजगारका अवसर प्राप्त नहुँदा राष्ट्र सेवाका लागि आवश्यक प्रतिभालाई टिकाइ राख्न नसक्नु जस्ता पक्षहरू जनशक्ति विकासका प्रमुख समस्याहरू हुन्। हेर्नुहोस्,
सरसँग बसेर मैले त राष्ट्रिय जनशक्ति विकासका थुप्रै कुराहरू पो थाहा पाएँ त।
तपाईँलाई राष्ट्रिय जनशक्ति विकासका विविध पक्षबारे जानकारी लिनुहोस् भन्नुमा पनि कारण छ शोभाजी।
के कारण होला सर त्यस्तो?
हेर्नुहोस् शोभाजी, नीति अनुसन्धान प्रतिष्ठान पीआरआईले राष्ट्रिय जनशक्ति विकास नीति 2080 जुन चाहिँ मसौदाको रूपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तर्जुमा गरेको छ, त्यस सम्बन्धमा विभिन्न सरकारवालाहरूलाई राखेर नीति संवादको आयोजना गर्न लागेको छ। हेर्नुहोस्,
हजुर,
त्यो नीति संवाद कार्यक्रममा हाम्रो कार्यालयबाट तपाईँ सहभागी हुनुपर्छ। हेर्नुहोस्, यसैले यस सम्बन्धमा राम्रो ज्ञान बटुलेर सहभागिता जनाउनुहोस् भनेर नि मैले तपाईँलाई खोजेको।
ए हो सर, यो त राम्रो अवसर पनि हो नि, थुप्रै सहभागीको विचार सुन्न पाइन्छ, आफ्नो धारणा राख्न पाइन्छ, कमी कमजोरी र सुधारात्मक पक्षको बारे जानकारी पाइन्छ। मलाई त यस्तो कार्यक्रमले थप ऊर्जा प्रदान गर्छ। हजुरलाई धेरै धेरै धन्यवाद मलाई छनोट गर्नुभएकोमा।
हस् हस्, मैले तपाईँलाई पीआरआईले पठाएको निम्तो र राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदा पनि इमेलमा पठाइदिएको छु, राम्ररी अध्ययन गर्नुहोला है।
हुन्छ सर, हुन्छ, हस् सर, अहिलेलाई म जान्छु है सर।
हस् 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 शोभाजी, हस्।
अहिले सुन्नुभयो राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदाको सेरोफेरोमा तयार पारिएको चर्चा परिचर्चा। राष्ट्रिय जनशक्ति विकास नीति 2080 मस्यौदा उपर गरिएको नीति संवादको सार संक्षेप हामी आगामी कार्यक्रममा सुनाउनेछौ। कार्यक्रम सुन्न नभुल्नुहोला।
तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? कुनै सुझाव, सल्लाह वा प्रतिक्रिया छन् भने हामीलाई पत्राचार गर्न नभुल्नुहोला। साथै यहाँको कार्यक्रम उपयोगी केही लेख रचना वा सामग्री छन् भने हामीलाई पत्राचार गर्न नभुल्नुहोला। हामीलाई पत्राचार गर्ने ठेगाना हो नीति अनुसन्धानमा हाम्रा प्रयासहरू, रेडियो कार्यक्रम नीति अनुसन्धान प्रतिष्ठान, नारायण हिटी, काठमाडौँ, वा नीति अनुसन्धानमा हाम्रा प्रयासहरू, रेडियो कार्यक्रम रेडियो नेपाल, सिंहदरबार, काठमाडौँ। ठेगाना फेरि एकपटक, नीति अनुसन्धानमा हाम्रा प्रयासहरू, रेडियो कार्यक्रम नीति अनुसन्धान प्रतिष्ठान, नारायण हिटी, काठमाडौँ, वा नीति अनुसन्धानमा हाम्रा प्रयासहरू, रेडियो कार्यक्रम रेडियो नेपाल, सिंहदरबार, काठमाडौँ, पोस्ट बक्स नम्बर 634। तपाईँले हामीलाई इमेलबाट समेत सम्पर्क राख्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो policyresearch75@gmail.com, policyresearch75@gmail.com।
हवस् त, आजलाई नीति अनुसन्धानमा हाम्रा प्रयासहरू रेडियो कार्यक्रम यति नै। मंगसिर महिनाको दोस्रो बुधबार मंगसिर 13 गते कार्यक्रमको 91 श्रृंखला लिएर उपस्थित हुने बाचासहित कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौ। तपाईँको दिन शुभसँग बितोस्। नमस्कार।